नमस्कार, रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादमा स्वागत छ। म सन्तोष रेग्मी। अर्थ मन्त्रालयले हिजो चालू वर्ष 2077-78 अर्धवार्षिक बजेट समीक्षा गरेको छ। चालू वर्षको छ महिना अर्थात पौष मसान्तसम्म 14.40% मात्र पुँजीगत खर्च भएको समीक्षाका क्रममा सार्वजनिक गरिएको छ। चालू खर्च भने 36.08% भएको छ। सरकारले गत वर्ष कोरोनाका कारण पुँजीगत खर्च कम भएकाले यो वर्ष शुरूदेखि नै तीव्रता दिएर खर्च बढ़ाउने लक्ष्य राखेको थियो, तर गत वर्षको सोही अवधिको भन्दा पनि खर्च बढ़ाउन सकिएको छैन। यसलाई पनि मुख्यत कोरोनाकै कारण भनिएको छ भने अन्य विभिन्न कारण पनि रहेको हिजो समीक्षाका क्रममा छलफलमा आएका छन्। गैर बजेटरी माग, त्यसै गरी थप निकासामा कार्यविधि तथा वित्तीय उत्तरदायित्वको परिपालनामा उदासीनता जस्ता विभिन्न विषयले पनि थप जटिलता एवं चुनौती थपिएको बैठकले निर्ख्योल गरेको छ। ठूला तथा राष्ट्रिय गौरवका आयोजनाहरूको निर्माण सम्पन्न हुनुमा भइरहेको ढिलाइले पनि समस्या उत्पन्न भएको बारेमा बैठकमा छलफल भएको छ। आजको अन्तरसंवादमा हामी अर्थ मन्त्रालयको अर्धवार्षिक समीक्षा लगायतका विषयमा कुराकानी गर्नेछौं। कुराकानीका लागि हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ अर्थ मन्त्रालयका सल्लाहकार एवं नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डाक्टर प्रकाश कुमार श्रेष्ठ। स्वागत छ यहाँलाई।
धन्यवाद
हजुर। अब केन्द्रित हौ हिजोको अर्धवार्षिक बजेट समीक्षामै। मूलत समीक्षाले के निष्कर्षहरू निकाल्यो?
समीक्षामा अघि तपाईँले संक्षेपमा भन्नुभयो जस्तै अहिलेको खर्चको अवस्था बारेमा समीक्षा गर्यो, अनि त्यसको अवस्था अघि भने जस्तै पुँजीगत खर्च तुलनात्मक रूपमा कम रहेको छ। तपाईँले भने जस्तै पुष्म शान्तसम्म 14% हाराहारी छ। अब हिजोसम्मको तथ्याङ्क हेऱ्यो भने 15.5 पुग्न लाग्छ। त्यो स्थिति छ। त्यस कारणले अनि के समस्या छन् भनेर पनि, किन हुन सकेन भन्ने हिसाबले पनि त्यहाँ छलफल भएको छ। समस्याहरूको एक किसिमको पहिचान अथवा विभिन्न मन्त्रालयबाट समस्याहरूको जानकारी गराउनु भएको छ। अब ती समस्याहरू समाधान गर्नेतर्फ लाग्ने र अब होइन खर्चलाई बढाउने, पुँजीगत खर्चलाई एक्सपेडाइट गर्ने, त्यसलाई बढाउने भन्ने निष्कर्ष नै हो। अर्थमन्त्रीज्यूले यसलाई चाहिँ अब आउने दिनमा खर्चलाई तीव्रता दिनु पर्यो भन्ने किसिमले निर्देशन दिनुभएको छ।
डाक्टर साहब, अब जस्तो विगतका ती नियमित जुन समस्याहरू छन् अथवा जुन अब कतिपय आलोचकहरूले त्यसलाई बहाना पनि भनेका छन्, आजका पत्रिकाहरूले यसो मैले अघि हेरेका थिएँ कि यो सरकारले पुरानो वर्षहरूमा पनि केही न केही बहाना गर्थ्यो, पुँजीगत खर्च किन कम भएन अर्थात किन कम भयो भन्ने सन्दर्भमा, अहिले पनि अब यो गरेको छ, यो कोरोना बहाना भनेको छ। त्यो कोरोनाको एउटा सन्दर्भ त छँदैछ, त्यसले ठूलो हामीलाई समस्या पनि पारेको छ। यद्यपि सकारात्मक सूचकहरू पनि देखिएको छ अर्थ मन्त्रालयका यी पछिल्लो सातामा आएका भनौँ विभिन्न चाहिँ तथ्याङ्कहरूले पनि अब 54% भन्दा बढी उद्योगहरू सञ्चालनमा आएका, त्यसले अब सकारात्मकतातिर लिएर गएको सन्दर्भ त एकातिर छँदैछ, तर समीक्षामा आएका नयाँ कुराहरू जसले चाहिँ अप्ठ्यारो अवस्था सिर्जना गर्यो विगतको भन्दा, त्यसो के कुराहरू आयो त?
होइन, त्यसमा अब यो पुँजीगत खर्च नहुनेमा बाहिरबाट आलोचना गर्ने आधार त रह्यो नै। अब त्यहाँ एउटा कारण मात्रै छैन, धेरै कारणहरू एक आपसमा जेलिएको अवस्था देखियो। झन्नै तपाईँको मलाई मेरो विचारमा मलाई लाग्दो त झन्नै 1 दर्जनभन्दा बढी कारणहरूले गर्दा पुँजीगत खर्च हुन सकिरहेको छैन। एउटा त COVID-19 प्रभाव त भयो नै, केही आयोजनाहरूमा यो इक्विपमेन्टहरू आयात हुन रोकिएको, प्राविधिकहरू आउन रोकिएको, यो भैरवा विमानस्थलको केसमा यो कोभिडले गर्दा प्राविधिज्ञहरू आउन नआउन नसकेको स्थितिले पनि रोकिरहेको स्थिति छ, कतिपयमा सामान आउन नसकेर। अनि कतिपय फेरि हाम्रो यो प्रक्रिया, यो हाम्रो यो कार्यशैली पनि बाधक छ। अब यो बजेट बनाउँदाखेरि पर्याप्त तयारी नगर्ने, अनि बजेटमा आयोजना आउँछ अनि लामो समयसम्म त्यसमा त्यसको एउटा कन्सेप्ट नोट अथवा त्यसको एउटा डिपिआर त्यो प्रोजेक्टको एउटा खाकै बन्न लाग्ने, त्यो अवस्थाले गर्दा पनि कार्यान्वयनमा जान ढिला हुने, कतिपय अब कार्यविधि निर्देशिका बनाउनु पर्ने, त्यो निर्देशिका बनाउन अनि ढिला गर्ने। अब हाम्रो ब्युरोक्रेटिक काम गर्दा स्टेज पनि छ, अनि फेरि अर्कोतर्फ एउटा मन्त्रालयले एकजनाले मात्र गरेर भएन, अनि विभिन्न मन्त्रालय बिच जानुपर्ने, अनि त्यो गर्दाखेरि समय लाग्ने गरेको छ। अहिले अर्को नयाँ जुन समस्या भन्नुभयो, यस पटकको नयाँ समस्या एउटा अरूभन्दा फरक चाहिँ यो कोभिडकैसँग जोडिएर आएको हो। त्यो कोभिडको बेला जसको म्याद सकियो त्यसको म्याद चाहिँ थप भयो, त्यो किसिमको निर्णय योभन्दा अगाडि भयो। तर जसको कोभिडको लकडाउन जुन अवधि हो, लकडाउन अवधि सकिएको भोलिपल्ट एक हप्तापछि एक महिनापछि सकिनेहरूको म्याद थप नभएर अहिलेसम्मको त्यस सम्बन्धमा डिसिजन भइसकेको छैन। त्यो डिसिजन नहुँदाखेरि कतिपय काम गरिसकेको भुक्तानी पनि हुन बाँकी, अनि उहाँहरू म्याद थप नहुँदा काम सुचारू गर्नु पनि रोकिएको स्थिति पनि छ। त्यो पनि एउटा अब कोभिडसँगै जोडिएको र नयाँ खालको अब नर्मल टाइममा भयो आउँदैन थियो होला, त्यो समस्या पनि छ। अर्कोतिर अब निर्माण व्यवसायहरूको क्षमताका सवालहरू पनि छन्, अनि अब कतिपय समस्याहरू आयोजनाहरूमा प्राविधिक कर्मचारीको अभावले पनि काम हुन सकिरहेको छैन। कतिपयमा फेरि हामी कहाँ यो बजेट तर्जुमा गर्दाखेरि नै एउटा विनियोजन कुशलता भन्ने भनिन्छ, अहिले कस्तो देखिया छ भने तपाईँ सुरुमा पनि भन्नुभएको थियो गैर बजेटरी मार्ग भने जस्तै यहाँ कतिपय जुन एक्टिभिटी बेस्डमा बजेट एलोकेसन भएको छ, त्यसमा कतिपयमा खर्च हुन सकिरहेको छैन, कतिपयमा खर्च भएको छ भुक्तानीको लागि पैसा छैन, त्यस्तो अवस्था त मिसम्याच पनि छ। त्यो मिसम्याचले गर्दाखेरि अब काम भइसकेकोमा खर्च दिन पाएको छैन, खर्च देखिने भएन, अनि काम नभएकोमा अब बजेट खर्च भएको छैन, त्यो बजेटपछि आइडियल भएको स्थिति छ। अब यी सामान्य कुराहरू यस्तो फेरि यी मिलाउने काम फेरि अब यो आर्थिक वर्षको अन्त होइन तेस्रो चौथो चौमासमा गर्न गरिने हुँदाखेरि त्यतिखेर बजेट बढी बढ्ने अनि खर्च बढी बढ्ने, अनि यो सुरुवाती समयमा खर्च नदेखिने गर्ने पनि देखियो। कतिपय अवस्थामा यो बाटो सडक बनाइरहेको छ, बिजुलीको पोलहरू स्थानान्तरण गर्न ढिला हुने, त्यसमा अर्को समस्या अनि त्यसको बजेटरी खर्च लाग्ने पनि छ। समग्र भन्नुपर्दा अब यो आयोजना व्यवस्थापनको हाम्रो क्षमता र त्यसप्रतिको प्रतिबद्धता र अन्तर्निकाय समन्वयको पनि अभाव जस्तो पनि देखिन्छ। अनि अर्को एउटा कारण चाहिँ कस्तो देखिन्छ भने अब अहिले संघीयतामा आए पनि सङ्घीय मन्त्रालय सानातिना कार्यक्रममा ओभरलोडेड छ। अब ती जसले गर्दाखेरि जुन मुख्य काममा फोकस गर्न मुख्य काममा ध्यान दिन चाहिँ अलि प्राप्त नभएको कि अर्कोतिर कर्मचारीको अभाव पनि हुने भयो त्यस्तो छ। र अर्को अब हामी कहाँ अहिलेसम्म यो ठेकेदार यो निर्माण व्यवसायहरूलाई समयमा काम गर्यो सम्पन्न गर्यो भने उहाँहरूलाई पुरस्कार दिने किसिमको व्यवस्था छ, तर अब यो कर्मचारीहरू आयोजना व्यवस्थापनमा संलग्न कर्मचारीहरूलाई अब यो दण्ड पुरस्कारको नगर्दा के कारवाही हुने हो, समयमा काम नगर्दा, अनि काम गर्यो भने के पुरस्कार हुने हो, त्यसको पनि अभावले इन्सेन्टिभ नपुगे हो कि नगरे पनि हुने, गर्दा पनि रिवार्ड नपाइने स्थितिले पनि अलिकति जागर नभए हो कि, त्यसले गर्दाखेरि सानातिना समस्याहरू पनि समाधान नहुने एक आपसमा पन्छाउने अथवा त्यही सामग्री तपाईँले भने जस्तै त्यही शान्तिना कारण पनि बहाना भनेर बस्ने र अनि आयोजनाहरू समयमा सम्पन्न नहुने जसले गर्दाखेरि अनि पुँजीगत खर्च नहुने भएको हो कि जस्तो पनि देखिन्छ।
डाक्टर साहब, यहाँले चाहिँ अब उठाउनु भएका कुराहरू मध्ये केही कुराहरू चाहिँ जसलाई सुधार गर्न सकिने गर्नुपर्ने अपरिहार्यताको सन्दर्भ छँदैछ देखिन्छ, जस्तो बजेटको पर्याप्त तयारीको कमी, जुन ठाउँमा कार्यक्रमहरू बनाइन्छ त्यहाँ चाहिँ अब तयारी नहुँदाखेरि बजेट त पठाइयो तर तयारी हुन सकेन, जसले गर्दा चाहिँ खर्चमा कहीँ न कहीँ समस्या उत्पन्न हुन्छ नै। दोस्रो कुरा, निर्माण व्यवसायको क्षमता वृद्धिको कुरा अथवा क्षमता अनुकूलता भनौँ न त्यो दिन नसकेको सन्दर्भ, यो एउटा महत्वपूर्ण सन्दर्भ छ। अर्कोतिर समन्वयको समस्या त विगतदेखि छँदैछ, त्यसलाई चाहिँ अब भन्न सुधार गर्ने भन्ने सन्दर्भमा भएका प्रगतिहरूका बारेमा पनि अर्थ मन्त्रालयले जानकार नै छ। अर्को एउटा पक्ष जुन देखिन्छ कि कर्मचारीहरूको सन्दर्भ यहाँले अघि जुन जोड्नुभयो त्यसमा अलिकति म थपौँ कि सकारात्मक कार्य या चाहिँ अब अलिकति रचनात्मक काम गरौँ भनेपछि किन यो तिमीहरूले यो गर्यौ अथवा यस्तो खालको कुराहरू आउँछ, हामीलाई अलिक जोखिम चाहिँ लिन हामी त्यति धेरै चाहँदैनौँ, अलि अप्ठ्यारो छ काम गर्न भन्ने खालको कर्मचारीहरूबाट त्यो कुराहरू आउँछ, त्यसलाई सहजीकरण गर्ने सन्दर्भमा कसरी अगाडि बढ्न सकिन्छ, यो तीनवटै कुरालाई अलिकति फेरि छलफल गरौँ यसमा।
हो, यो चाहिँ एक किसिमको हामी कहाँ इन रुटेड भनौँ, यो पहिलेदेखि नै रहिआएको छ। अब यसलाई समाधान गर्न अब एक व्यक्ति अथवा एउटा मन्त्रालय मात्रैले पनि सम्भव नहोला, त्यसलाई होलिस्टिक ढङ्गबाट यसको संरचनात्मक रूपले परिवर्तन गर्नुपर्छ जस्तो लाग्छ। अनि यो समग्रमै अब यो पुँजीगत खर्चको किन भएन, यसका जुन कारणहरू छन् त्यसलाई पहिचान गरेर एक किसिमको कोअर्डिनेटेड ढङ्गबाट नै काम गर्नुपर्छ जस्तो लाग्छ। नभए अनि यो रिजन के छ भने प्राय सबैलाई थाहा छ, राष्ट्रिय योजना आयोगले पनि मूल्याङ्कन गर्छ, अनि होइन त्यसै राष्ट्रिय गौरवको आयोजनाको समय समयमा मूल्याङ्कन भइरहेको हुन्छ। अब तर यो समस्याको समाधानको लागि होइन अब एउटा मिनिङफुल खालको अर्थपूर्ण ढङ्गले सुरुवात हुन सकिरहेको छैन। यसको लागि अब होइन सबै अब हाई लेभलबाटै अलिकति कोअर्डिनेटेड ढङ्गले यसका गाँठाहरू फुकाउन र यी समस्याहरू आउँदा होइन आउन साथ समाधान गर्ने ती कर्मचारीहरूलाई पनि अलिकति त्यसमा संलग्न कर्मचारीहरू जोखिम दिन सक्ने वातावरण त्यसको लागि दण्ड पुरस्कारको अलि व्यवस्था गर्न पर्छ जस्तो लाग्छ। यसको लागि अब होइन विभिन्न एनड्याकहरूमा पनि छलफल भइरहेकै विषयहरू हो। राष्ट्रिय योजना आयोगले विकास समस्या समाधानको लागि पनि केही समय अगाडि पनि त्यो मिटिङ बसेको छ, बैठक बसेको छ, त्यसमा पनि पक्कै पनि केही यस सम्बन्धमा केही निर्णय भएको हुनुपर्छ। र अब अर्थ मन्त्रालय यस्तै आफैले सबै कुराहरू एक्लै आफैले गर्न सक्छ भन्ने पनि नहुँदैन। अब अर्थ मन्त्रालयले एक किसिमको पुँजीगत खर्चको लागि फलोअप गर्ने र अर्थ मन्त्रालयबाट हुन सक्ने समस्या समाधानहरू गर्न प्रयासरत रहेको छ र यसको लागि अरू निकायसँग पनि होइन समन्वय गरिदिने त्यहाँको समस्याहरू समाधान गरिदिने पनि प्रयास भइरहेछ, सकेसम्मको प्रयास भइरहेछ। तर अब यो ठुलो स्ट्रक्चरमै यो समस्या तल माथिदेखि तलसम्मकै समस्या जस्तै अहिले कतिपय केन्द्रबाट बजेट त गएको छ, अहिले प्रदेश स्थानीयमा पनि बजेट खर्च हुन सकेका छैन। यो चाहिँ अब केन्द्रको मात्र समस्या नभएर वास्तवमा तिनै तहको सरकारको समस्या पनि रहेको छ। अहिले स्थानीय तहमा पनि अनि प्रदेश तहमा दुवैमा गरेर भने 2 खरबभन्दा बढीको बजेट खर्च नभएर बसेको स्थिति पनि छ। त्यसकारण अलिकति सिरियसली नै सोच्नुपर्ने जस्तो लाग्छ यसमा।
डाक्टर साहब, जस्तो अब यसलाई लिएर अर्को हिसाबले हेरौँ कि बजेट चाहिँ आर्थिक विषय मात्र होइन, यो राजनीतिक विषय पनि हो, अथवा बजेट कार्यान्वयनमा यहाँले भने जस्तो अर्थ मन्त्रालयले मात्रै पनि पूर्ण रूपमा भूमिका निर्वाह गर्न सक्दैन अथवा गर्दा गर्दै पनि त्यसले पुग्दैन, त्यो क्षमताले पुग्दैन अथवा त्यो प्रयासहरूले पुग्दैन भन्ने सन्दर्भ जोडिरहँदाखेरि राजनीतिक तत्परताको कुरा र राजनीतिक प्रतिबद्धताको कुरा योसँग चाहिँ नै अब भनौँ न जोडिएर आउँछ। अब वर्तमान अर्थमन्त्रीज्यूबाट विगतमा पनि उहाँले अर्थ मन्त्रालय सम्हाल्दा या अहिले पनि सम्हाल्दाखेरि उहाँबाट आशा लागेका कुराहरू चाहिँ फरक चाहिँ नै ठाउँबाट हेर्दाखेरि चाहिँ मानिसहरू के भन्छन् भने उहाँ चाहिँ अलिकति यो भनौँ न तत्परता लिन चाहने अथवा प्रतिबद्धतालाई चाहिँ अगाडि बढाउन चाहने भन्ने हिसाबले जसरी मानिसहरूले लिएका छन् त्यो सन्दर्भमा यहाँ सल्लाहकार हुनुहुन्छ, यहाँ चाहिँ नै राष्ट्र बैङ्कको कार्यकारी निर्देशक पनि हुनुहुन्छ। अब अहिलेको अर्थमन्त्रीबाट यी समस्याहरू समाधान गर्ने सन्दर्भमा हिजो बजेट समीक्षाका क्रममा भएको छलफल र आगामी दिनमा त्यसले लिन सक्ने केही उपलब्धिमूलक यात्राहरू कस्ता हुन सक्छन्, कता जान्छौँ अब हामी?
अर्थमन्त्रीले पक्कै पनि आएदेखि नै यसमा विशेष ध्यान दिनुभएको छ, अनि सुरुमा पनि हामीले विदेशी मन्त्रालयहरूलाई ल्याएर छलफल गरेर अनि त्यसका होइन केही चार पाँचवटा मन्त्रालयहरूसँग छलफल भएर अनि त्यसको समस्या समाधान गर्ने प्रयास पनि भइरहेको हो। अब पनि यो समस्याहरूको जुन लिस्टिङ भएको छ त्यसलाई ट्याकल गर्नलाई अर्थमन्त्रीले पहल गर्नुहुन्छ। अब अलिकति अहिले राजनीतिक माहौल परिवर्तन भएको हुँदाखेरि अलिक समय चापको एउटा अभाव त समयको अभाव एउटा त छ, तर पनि उहाँले यसमा प्रयास गरिरहनु भएको छ। कतिपय अवस्था त्यही अब अर्थ मन्त्रालयले आफैले गर्ने डिसिजन गर्नु जति सहज हुन्छ त्यति छिटो हुन्छ, अर्थ मन्त्रालयबाट बाहिरको इन्स्टिट्युसनमा जाँदा बित्तिकै अब त्यहाँबाट हुने डिसिजनको लागि त अर्थ मन्त्रालयले अलिकति प्रेरित गर्ने, इन्करेज गर्ने, फलोअप गर्ने अनि उहाँहरूलाई रिक्वेस्ट गर्ने तर उहाँहरूलाई निर्देशन दिने बाहेक त अरू गर्न सक्दैन, त्यसको लागि गरिरहनु भएको हुन्छ। त्यसमा त्यसको बिचमा पनि हामीले हेऱ्यौँ भने यो अर्थमन्त्री आइसकेपछि हेऱ्यौँ भने केही कामहरू त्यसरी अड्किरहेका कामहरूको बाटो फुकेको पनि छ। जस्तै उदाहरणको लागि अझै पनि पूर्ण नभए पनि यो कोरोना बिमाको सवालमा होस् अथवा यो अनि यो स्वास्थ्य भवनका शिलान्यासको सवालमा होस् र भर्खरै मात्र यो विद्युत डिमान्ड शुल्कको छुटको विषय होस् त्यो बजेटमै आएकै विषय पनि अब छ सात महिना लाग्दा समेत कार्यान्वयन भएको थिएन केही दिन अगाडि अर्थमन्त्रीज्यूले बोलाएर निर्देशन दिएपछि त्यो अर्को दिनै अर्को दिन नै कार्यान्वयनमा गयो कति बेला यसरी गाँठो सुकेर कार्यान्वयनमा गएको अवस्था पनि छ अब त्यो प्रयास त अर्थ मन्त्रालयबाट रहन्छ तर कतिपय अवस्थामा केही कानुनी जटिलता हुने कार्यविधि बन्न लाग्ने अनि क्याबिनेटमा जान्छ क्याबिनेटबाट निर्णय आउने प्रक्रियामा हाम्रो जुन लिगल प्रक्रियाहरू छ विधि पुर्याउने प्रक्रियाहरूले पनि समय लिने गर्छ कतिपय कानुन मन्त्रालयको सल्लाह लिनु पर्यो हिजो पनि कुरो उठेको थियो सचिवज्यूले भनिरहनु भएको थियो कि कतिपय कार्यविधि बनाउन मन्त्रालयलाई नै जिम्मा दिउँ भन्ने जस्तो भन्ने सल्लाह पनि दिनुभएको थियो कि कतिपय कार्यविधि नभए काम सुरु नहुने कार्यविधि बनाउन अनि विभिन्न मन्त्रालयको सहमति त्यसको राय सुझाव चाहिने गर्दाखेरि एक मन्त्रालयबाट अर्को मन्त्रालय जाने आउने गर्ने नै समय लाग्ने त्यस्तो प्रक्रियाको समय लाग्ने समस्याहरू पनि छन् त्यो फुकाउन पक्कै पनि हिजोको जुन छलफलबाट अब हामी लिस्टिङ गरेपछि यो कति गर्न सकिन्छ त्यसमा अर्थ मन्त्रालयबाट इनिसिएसन हुने मन्त्रीजीबाट इनिसिएसन हुने कुरामा त कुनै शङ्का रहेन त्यसले गर्दाखेरि आउने दिनमा पक्कै पनि यो पुँजीगत खर्च केही बढ्छ तर हाम्रो जुन विगतदेखिको जुन ट्रेन्ड छ यो सुरुको होइन सुरुको त्रैमास चौमासमा खर्च नहुने अनि पछितिर गएर खर्च हुने प्रकृति छ त्यसको लागि ओभरअल नै हामीले यो बजेट तर्जुमा प्रक्रियादेखि अनि यो कार्यान्वयन प्रक्रियामा नै अलिकति परिवर्तन गर्नुपर्छ त्यसलाई फेरि अब आजको भोलि नै हुन्छ भन्ने हुँदैन किनभने त्यसको लागि समय लाग्छ किनभने भइरहेको स्ट्रक्चरलाई नै चेन्ज गर्नुपर्छ अब हामीले जेठ 15 बजेट ल्याए पनि जेठ 15 त्यसको मान्यता के थियो भने जेठ 15 साउन 1 त्यो आउने बजेटको कार्यक्रमको लागि तयारी गर्नलाई हो तर हामी त्यो समयमा चालु वर्षकै कार्यक्रम सक्नमा चालु वर्षकै होइन आयोजनाहरू सक्नमै समय बिताउनु पर्ने हुन्छ किनभने तयारीको लागि मेन पावर पनि हुँदैन त्यसको लागि टाइम एलोकेसन पनि हुँदैन अनि जेठ 15 बजेट आए पनि आखिरीमा आउने आर्थिक वर्षको काम सुरु चाहिँ साउनबाटै हुने अनि त्यसले समय लिने गरेको छ जसले गर्दाखेरि जेठ 15 बजेट आउँदा पनि हाम्रो बजेट जुन पुँजीगत खर्चको खर्च गर्ने प्रवृत्ति बन्न नसकेको अवस्था हो त्यसले गर्दा यो अलिकति यो ओभरअल अलिकति समय लागेरै चेन्ज गर्नुपर्ने हुन्छ भने केही सानातिना समस्याहरू चाहिँ तत्कालै पनि अब मन्त्रीहरूले लिड गरेर इनिसिएसन गरेर होइन कति ठाउँ कतिपय अवस्थामा कोअर्डिनेट गरेर कतिपय अवस्थामा निर्देशन गरेर यी समस्याहरू अब समाधानतर्फ त लाग्छन् केहीलाई समय लाग्छ र केही सानातिना कुराहरू यो सामान्य निर्देशन दिएर समन्वय गरेर हुने समस्याहरू चाहिँ समाधान हुन्छन्।
आदरणीय श्रोता, हामी रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसम्वादमा छौं। अन्तरसम्वादमा आज हामी अर्थ मन्त्रालयले हिजो चालू आर्थिक वर्ष 2077-78 अर्धवार्षिक बजेट समीक्षा गरेको विषयमा केन्द्रित भइरहेका छौं। कुराकानीमा हामीसँग हुनुहुन्छ अर्थ मन्त्रालयका सल्लाहकार एवं नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डाक्टर प्रकाश कुमार श्रेष्ठ। डाक्टर साहब, अब अल्पकालीन तत्कालीन कुराहरूका सन्दर्भमा केही सुधारहरूका सन्दर्भमा यहाँले पनि भन्नुभयो र अर्थ मन्त्रालयका रिपोर्टहरूले पनि त्यो कुरा देखाउँछन्। तर आवश्यकता छ दीर्घकालीन सुधारको, जस्तो यहाँले अघि निकै महत्वपूर्ण सन्दर्भहरू उठाउनुभयो। जेठ 15 हामी बजेट ल्याउँछौ तर चाहिँ आगामी वर्षको बजेटको तयारी गर्नुपर्ने बेलामा हामी चालू वर्षको बजेटै खर्च गर्नमा हामी चाहिँ समय खर्च गर्नुपर्ने अवस्था छ। यी लगायतका थुप्रै कुराहरू छन्, जस्तो भनौँ न हिजै समीक्षामा जुन आएका कुराहरू छन् कि यो कारणहरूले हामीले चाहिँ काम गर्न सकेनौं भनेर। यदि हामीले यो विगतको दशक हरेक वर्ष 10 हेर्ने हो भने हरेक वर्षको समीक्षामा यिनै कुराहरू दोहोरिएका छन्। अब यी कुराहरू नदोहोरिने गरी यहाँले भने जस्तो दीर्घकालीन रूपमै यदि चाहिँ सुधारका लागि आजदेखि हामीले गर्ने प्रयासहरू अथवा यहाँ सल्लाहकार भएर मन्त्रालयमा काम गरिरहँदा वर्तमान अर्थमन्त्रीज्यूको नेतृत्वमा काम गरिरहँदा अब गरिने दीर्घकालीन सुधारका प्रयासहरू चाहिँ के कसरी अगाडि बढ्या छन्, कसरी अगाडि बढ्छन्, त्यसको नतिजा आज भोलि नआए पनि कहिलेसम्म आउँछ, एउटा टाइम फ्रेम त होला।
अब यी जुन समीक्षा भए यी कारणहरू अलि अगाडिको समीक्षामा पनि मैले यी समस्याहरू नोटेट गरेर राखिरहेको छु र नोट गरे अनुसार अनि त्यसपछि तत्कालीन होइन तत्काल नगर सकिने मध्यमकाल र दीर्घकालको लागि एक किसिमको नोट बनाएको अवस्था पनि छ। अब त्यसको त्यसलाई अब कार्यान्वयन गर्ने चरणमा जानुपर्छ। अब थप छलफल गरेर अब होइन अब सबै सरकारवालाहरूसँग छलफल गरेर त्यसलाई थप गरेर त्यसलाई थप परिमार्जित गर्दै अनि यो ट्रेनलाई चेन्ज गर्नुपर्छ। यो ट्रेन नहुँदाखेरि हाम्रो पुँजीगत खर्चले जुन आर्थिक वृद्धिलाई उच्च आर्थिक वृद्धि हासिल गर्न सपोर्ट गर्नुपर्ने थियो त्यो गर्न नसकिरहेको र जुन यो वित्तको खर्चले एउटा ब्याङ्किङ तरलतामा पनि विभिन्न किसिमले असर गरिरहेको अवस्था छ. कुनै बेला बढी खर्च हुने, कुनै बेला रेगुलर खर्च, नियमित खालको खर्च नभइरहेको स्थिति छ. पक्कै पनि अब यसमा हामी थप अर्थ मन्त्रालयमा अर्थमन्त्रीज्यू ले पनि यसमा थप छलफल गरेर यसको एउटा निकोल गर्नुहुने नै छ. साथै अब यो यसमा योजना आयोगको पनि गाँसोको विषय हुनसक्छ. त्यस त्यहाँबाट पनि कतिपय कामहरू भइरहेको, यससँग सम्बन्धित कामहरू भइरहेको पनि हुन्छ. त्यहाँ पनि केही मेकानिजमहरू पनि छ. अनि यो हिसाबले अब चाहिँ होइन थप छलफल गरेर यी समस्याको पहिचान गर्दै, कारणको पहिचान गर्दै र समस्या समाधानका उपायहरूलाई लिस्टिङ गर्दै त्यसमा अगाडि बढ्ने काम पक्कै पनि हुन्छ. अब त्यसरी चाहिँ अब पक्कै पनि अलिकति समय चाहिँ लाग्छ, किनभने यो ठ्याक्कै बटम दबाएर भोलि रिजल्ट निकाल्ने खालका सोसियल इस्युहरू, इकोनोमिक इस्युहरू, सोसियल इस्युहरू त्यस्तो हुँदैन किनभने इमिडिएटली बटम दबाउने किसिमको. तर पक्कै पनि अब यो आइडेन्टिफाई भइसकेपछि यसलाई सल्भ, यसलाई समाधान गर्नेतर्फ अर्थ मन्त्रालय र अर्थमन्त्रीजी पक्कै पनि अगाडि बढ्नुहुन्छ.
डाक्टर साहब, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद.
थ्याङ्क यू, मेरो पनि धन्यवाद, सबैलाई श्रोताहरूलाई पनि धन्यवाद.
उहाँ हुनुहुन्थ्यो अर्थ मन्त्रालयका सल्लाहकार एवं नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डाक्टर प्रकाश कुमार श्रेष्ठ. अर्थ मन्त्रालयले हिजो चालू आर्थिक वर्ष 2077-78 अर्धवार्षिक बजेट समीक्षा गरेको छ. चालू वर्षको छ महिना अर्थात पुष मसान्तसम्म 14.40% मात्र पुँजीगत खर्च भएको छ. यिनै विषयमा आज हामी अन्तर्सम्वादमा केन्द्रित थियौं. अन्तर्सम्वादको निर्धारित समय सकिएको छ. प्राविधिक मित्र सुरेन्द्र पौडेल र राजु थापासहित म सन्तोष रिग्मी विदा हुन्छु. हवस्त, नमस्कार.